السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے۔ ناظرین، جو معاشرہ ہوتا ہے اس کی بنیادی اکائی خاندان ہوتا ہے، اور خاندان کا ادارہ اس وقت وجود میں آتا ہے جب ایک مرد اور ایک عورت باہمی رضامندی سے یہ طے کرتے ہیں کہ انہیں زندگی ایک ساتھ گزارنی ہے۔ اس باہمی رضامندی کو ہم نکاح یا شادی سے تعبیر کرتے ہیں، اور اس کے نتیجے میں حقوق و فرائض طے ہو جاتے ہیں فریقین کے درمیان، اور اس کے ساتھ ساتھ آئندہ آنے والی نسل کی پرورش کی ذمہ داری کا بھی تعین ہو جاتا ہے کہ وہ کس طرح سے پرورش پائے گی اور پروان چڑھے گی۔ اس کو ہم ایک خاندان کہتے ہیں، اور اس خاندان ہی سے معاشرہ بنتا ہے اور ایک سوسائٹی جنم لیتی ہے۔ لیکن یہاں سوال یہ پیدا ہوتا ہے کہ یہ خاندان کا ادارہ وجود میں لانے کے لیے، یہ جو ہم کہتے ہیں کہ باہمی رضامندی سے ایک مرد اور ایک عورت مل کر یہ طے کرتے ہیں کہ ہمیں ایک ساتھ زندگی گزارنی ہے، اور اس کو ہم شادی یا نکاح سے تعبیر کرتے ہیں، یہ فیصلہ جو ہے وہ شادی اور نکاح کے علاوہ بھی ہو سکتا ہے؟ کیونکہ اگر حقوق و فرائض کا تعین ہی ہے یا آئندہ آنے والی نسل کی پرورش ہی کا معاملہ ہے تو یہ تو کسی صورت بھی ہو سکتا تھا۔ اس میں نکاح کی کیا ضرورت کیا ہے، شادی کرنے کی ضرورت کیا ہے، آج ہم ان تمام مباحث پر گفتگو کریں گے۔ آج کا ہمارا جو ٹاپک ہے وہ ہے اسلام میں نکاح کی اہمیت، اور میرے ساتھ اس وقت اسٹوڈیو میں مختلف شعبوں سے تعلق رکھنے والے حضرات یہاں موجود ہیں۔ آپ سب کا شکریہ کہ آپ یہاں تشریف لائے۔ حسب معمول جاوید احمد غامدی صاحب بھی میرے ساتھ تشریف رکھتے ہیں۔ جاوید صاحب، سب سے پہلا بنیادی سوال یہ کہ جب ہم کہتے ہیں سوسائٹی اور سوسائٹی کی اکائی خاندان، اور خاندان کے ادارے کو وجود میں لانے کے لیے ایک مرد اور عورت کا باہمی رضامندی سے یہ طے کر لینا کہ آئندہ وہ زندگی ایک ساتھ گزاریں گے، اس کے لیے نکاح یا شادی کی کیا ضرورت ہے، نکاح کی اہمیت کیا ہے؟
اس میں پہلی بنیادی بات جو سمجھنی چاہیے وہ یہ ہے کہ آپ جب بھی کوئی ادارہ وجود میں لاتے ہیں تو اس کی اساس عالمگیر اخلاقیات پر رکھی جاتی ہے۔ عالمگیر اخلاقیات انسانی فطرت کا شعور ہے، یعنی میں بحیثیت انسان جن مسائل سے دوچار ہوں، مجھے جو شخصیت دی گئی ہے، میرے لیے جو نظم بنایا گیا ہے، مجھے جس طرح کی زندگی بسر کرنی ہے، اس کو سامنے رکھ کر ہم کسی ادارے کو وجود میں لاتے ہیں۔ یہ آپ جانتے ہیں کہ انسان کی جو بنیادی جبلتیں ہیں ان میں جس طرح بھوک ہے، جس طرح پیاس ہے، اسی طرح جنس کی جبلت بھی ہے۔ جنسی جبلت کی تسکین کے لیے آزادانہ تعلقات میں کوئی معنی نہیں ہے، وہی ہو سکتے تھے، اور عام حالات میں ہر عاقل یہی کہے گا کہ اس پر کوئی پابندی لگانے کی ضرورت بھی نہیں تھی۔ یہ کیوں لگائی گئی، کیوں اس کو پابند کیا گیا، کیوں اس کا دائرہ محدود کر دیا گیا، کیوں اس کے بارے میں یہ تقاضا کیا گیا کہ یہ ایک مرد و عورت کے درمیان ایک جس کو قرآن میثاق غلیظ کہتا ہے، ایک سخت معاہدے کی صورت میں ہونا چاہیے، ایسا کیوں کیا گیا؟ تو اس کا جواب یہ ہے کہ یہ جو نظم ہے، اس نظم میں قدرت اپنے تخلیقی مقصد کو پورا کر رہی ہے۔
ٹھیک ہے،
یعنی اللہ تعالیٰ نے انسان کی پیدائش کے لیے یہ طریقہ اختیار نہیں کیا کہ درختوں سے بچے لگ جائیں، آپ جائیں اور کہیں سے جا کے 20-25 سال کا نوجوان اٹھا لائیں، بیٹی ہے بیٹا ہے۔ انسان ایک ناتواں وجود کی حیثیت سے، بلکہ اگر آپ جانوروں کا مطالعہ کریں تو ان کے بچے بہت بہتر حالت میں ہوتے ہیں، بالکل ناتواں ماں باپ کی آغوش میں ڈال دیا جاتا ہے۔ جب پیدائش ہوتی ہے نہ کھانے کے قابل، نہ پینے کے قابل، نہ اپنی ذمہ داریاں پوری کرنے کے قابل، آپ چند گھنٹے کے لیے نگہداشت سے ہاتھ اٹھا لیں، اس کی زندگی ممکن نہیں ہوتی۔
صحیح،
اس صورت میں بچہ آغوش میں ڈالا جاتا ہے۔
صحیح،
یہ کوئی پھر 2 دن 4 دن 5 دن 10 دن کا معاملہ نہیں ہوتا، آپ یہ دیکھتے ہیں کہ اس میں برسوں لگتے ہیں، یعنی کتنے برس تو بچے کو اس کے پاؤں پر کھڑا کرنے میں لگتے ہیں، پھر اس کی تعلیم، اس کی تربیت۔ قدیم زمانے میں یا زرعی تمدن میں آپ کہہ سکتے ہیں، ہو سکتا ہے 15-14 سال کی عمر میں والدین فارغ ہو جاتے ہوں، اب تو 30-32 سال کی عمر تک والدین کو اپنی ذمہ داریاں پوری کرنی پڑتی ہیں۔ تعلیم کی نوعیت بدل گئی، معاشرت کی نوعیت بدل گئی، اور چیزیں بدل گئیں۔ پھر اس کو الٹ کر دیکھیے، یعنی یہ تو آپ نے بچہ آغوش میں ڈالا، انسان کو پیدا اس طریقے سے کیا گیا ہے کہ کچھ عرصے کے بعد، یعنی شباب کے 20-25 سال گزار کر، وہ خود بڑھاپے کی دہلیز پر قدم رکھ دیتا ہے، اس کے بعد والدین بچے کی آغوش میں ڈال دیے جاتے ہیں. یعنی ایک معاملہ ابتدا میں ہوتا ہے, ایک معاملہ خاتمے پر ہو جاتا ہے. یہ انسان ہے, پورے انسان کو اگر آپ دیکھیں تو اس پورے انسان کی تعلیم, تربیت, اس کی نشو و نما, اس کی ساخت, پرداخت, بلکہ اس کی پیدائش, اس سب کے لیے یہ ضروری تھا کہ ایک باقاعدہ ادارہ بنایا جائے, ایک ایسا ادارہ جس کے حقوق, فرائض پوری طرح طے ہوں, جو زندگی بھر کے لیے وجود میں آئے, جس میں کوئی اضمحلال نہ ہونے پائے, جس کو خدا خود ترتیب دے, جس کے پیچھے اس کا اپنا ہاتھ ہو, تاکہ وہ ایک مقدس ادارے کی حیثیت سے دنیا میں اپنے وجود کو قائم رکھے. تو نکاح کا ادارہ اصل میں خدا کے تخلیقی عمل میں انسان کی شرکت کا ادارہ ہے. اسی وجہ سے میں نے کئی مرتبہ یہ بات کہی ہے کہ ہمارے موجودہ زمانے میں جس طرح لگتا ہے کہ سب لوگ عورت کے ساتھ کھڑے ہیں, پرانے زمانے میں معلوم ہوتا تھا سب لوگ مرد کے ساتھ کھڑے ہیں, قدرت ہمیشہ بچے کے ساتھ کھڑی, اس لیے کہ وہی ناتواں وجود ہے, اسی کو آغوش میں آنا ہے, اور پھر جس طرح کہ میں نے عرض کیا خود ہمیں بچہ بن جانا ہے. قرآن مجید نے تصویر کھینچی ہے نا کہ وہ نوبت آ جاتی ہے کہ کہلا یکونا من بعد علم شیا, یعنی آدمی سب کچھ جان کے پھر ان سب چیزوں سے بالکل ناشنا ہو جاتا ہے. تو یہ پورا انسان ہے جس کے ضرورت کو سامنے رکھ کر یہ ادارہ بنایا گیا. بالکل اسی طرح جس طرح انسان چونکہ اپنے اختیار کا غلط استعمال کرتا ہے تو آپ کو تون و کرہن ریاست کا ادارہ قبول کرنا پڑتا ہے, ورنہ کس کا جی چاہتا ہے کہ وہ نظم کو قبول کرے, اپنی کمائی سے ٹیکس ادا کرے, ایک نظم ریاست کو چلانے کے لیے لوگوں کے اقتدار کو اپنے سر پر دیکھے, کون چاہتا ہے؟ میں بھی آزادی چاہتا ہوں, آپ بھی آزادی چاہتے ہیں. تو ہمارے ہاں چونکہ اختیار کا سوء استعمال موجود ہے انسان میں, تو اس وجہ سے ہم نے ریاست کا ادارہ بنایا. قدرت کو چونکہ اپنے تخلیقی عمل کو اس طرح انجام دینا تھا تو اس نے خاندان کا ادارہ بنایا. تو یہ خاندان کا ادارہ جو ہے یہ وجود میں آ ہی نہیں سکتا اس وقت تک جب تک کہ تمام جذبات, تمام احساسات ایک جگہ پر منضبط نہ کر دیے جائیں. اس کے انضباط کی یہ ضرورت ہے کہ آپ یہ عہد کریں کہ ہم اپنے جنسی معاملات کو یہیں تک محدود کریں گے, ہماری تمام توجہات کا مرکز یہی گھر ہوگا, ہم ایک میاں بیوی بن کر رہیں گے. اور پھر اس میں مزید فیصلہ کیا گیا اور وہ یہ کہ ان میں سے ایک کے اوپر معاشی ذمہ داری ڈالی گئی, تاکہ معاشی ذمہ داری تقسیم ہو کر بچے کے لیے مسئلہ نہ بن جائے, خاندان کے لیے مسئلہ نہ بن جائے. یعنی جدوجہد کرنے کو عورت بھی کرے, مرد بھی کرے, لیکن ذمہ داری کس پر ڈالی گئی ہے؟ وہ مرد پر ڈالی گئی ہے. اور پھر اس کو ادارے کے طور پر ترتیب دے کر یہ فیصلہ کیا گیا ہے کہ اس کا ایک سربراہ ہوگا, تاکہ تمام فیصلے قاعدے ضابطے کے مطابق ہوں. یعنی جس طرح آپ کو ادارہ بناتے ہیں, معمولی کاروبار کرنا ہو اس میں 8-10 لوگ شریک ہو جائیں تو اس کو بھی آپ ایک نظم دیتے ہیں, اس میں حقوق فرائض طے کرتے ہیں, اس کی مدت معین کرتے ہیں, اس میں سربراہ کا تقرر کرتے ہیں, اس میں نزاعات ہو جائیں تو آخری فیصلہ کرنے کا اختیار دیتے ہیں. تو یہی معاملات اللہ تعالیٰ نے خاندان کے ادارے میں کیے ہیں. ہمارے ہاں چونکہ یہ ایک عام ذوق بن گیا ہے کہ لوگ یہ سمجھتے ہیں کہ یہ تو اصل میں جنسی تعلقات کو لیگلائز کرنے کا, قانونی بنانے کا ایک طریقہ ہے. ایسا بالکل نہیں, اس لیے کہ جنسی تعلقات کو قانونی بنانے کی کوئی ضرورت ہی نہیں تھی, وہ آزادانہ ہو سکتے تھے. ان پر اللہ تعالیٰ نے پابندی اسی لیے لگائی ہے کہ بچے کو وہ حفاظت میسر آ سکے, اور پھر پلٹ کر خود انسان کو اپنے بڑھاپے میں وہ تعلق, وہ خاندان, وہ رشتے, وہ سب میسر ہو سکیں جس کو آپ خاندان کہتے ہیں.
ٹھیک ہے. اچھا مجھے یہ بتائیے گا جاوید صاحب کہ یہ جو نکاح ہے اس کی کوئی اسلام نے کوئی حدود و قیود یا کوئی شرائط بتائی ہیں, کوئی شرائط عائد کی ہیں کہ اس صورت میں ہوگا یا نہیں ہوگا؟
دو چیزیں بالکل شرط کی حیثیت رکھتی ہیں. ایک تو یہ کہ آپ یہ فیصلہ کریں گے, یعنی مرد یہ فیصلہ کرے گا کہ وہ نان و نفقے کی ذمہ داری اٹھائے گا, اخراجات کی ذمہ داری اٹھائے گا. اچھا. یہ جو آپ مہر دیتے ہیں یہ بھی ٹوکن ہے, اس کا ایک
علامتی اظہار ہے.
مطلب یہ ہے کہ ہم میں ایک سنجیدہ بات کر رہا ہوں, میں نے یہ معاہدہ کر لیا ہے اور یہ علامتی طور پر میں کچھ رقم ہاتھ پر رکھ رہا ہوں, اب ذمہ داری میری ہے, یعنی اخراجات پورا کرنا میرا کام ہے. ظاہر ہے کہ یہ وہ چیز ہے کہ جو مرد کو مسئول یا جواب دہ ٹھہرا دیتی ہے. یعنی عورت گھر میں بیٹھی رہے, کوئی کام نہ کرے, وہ اپنی گھریلو ذمہ داریاں انجام دینے کے ساتھ ایک تنکا بھی نہ توڑے تو نہ قانون اس کو پوچھتا ہے نہ خدا پوچھتا ہے. لیکن مرد کا معاملہ یہ نہیں ہے, اس پر چونکہ یہ ذمہ داری ڈالی گئی ہے اس لیے معاشرے کو بھی حق ہے کہ اس سے پوچھے. یعنی اللہ تعالیٰ نے اس کو مسئول ٹھہرا دیا, جواب دہ ٹھہرایا ہے, اور اللہ تعالیٰ بھی پوچھتا ہے, قیامت میں بھی پوچھے گا. یہ نہیں ہو سکتا کہ وہ ہاتھ پر ہاتھ دھرے بیٹھا رہے, اس کو معاشی جدوجہد کرنی ہے, وہ اس ادارے میں اگر جانا چاہتا ہے تو اس ادارے کے ناگزیر تقاضے یہ ہیں کہ وہ یہ ذمہ داری پوری کرے, پہلی چیز. دوسری چیز یہ ہے کہ دونوں کو پاک دامن ہونا چاہیے, یعنی یہ افائف کا تعلق ہے, یہ بدکاری کرنے والوں کا تعلق نہیں ہے. تو اس لیے لازم کیا گیا ہے کہ یا تو عفیفہ ہوگی خاتون, عفیف ہوگا مرد, یعنی وہ بھی پاک دامن, وہ بھی پاک دامن, ان کے مابین نکاح ہو سکتا ہے. بدکاروں کے مابین یہ تعلق قائم نہیں ہو سکتا. قرآن مجید نے ہر جگہ اس کو شرط کے طور پر بیان کیا ہے. اگر کسی سے کوئی اس طرح کی غلطی ہوئی ہے, خطا ہوئی ہے, تو اسے چاہیے کہ پہلے توبہ کر کے اپنے آپ کو پاک کرے, اس بات کا عہد کرے کہ وہ آئندہ ایسا معاملہ نہیں کرے گا, اس کے بعد ہی نکاح کے رشتے میں بن سکتا ہے.
آپ نے یہ فرمایا جو پہلی والی جو شرط آپ نے بتائی کہ مرد کو جو ہے وہ پابند کیا گیا ہے نان و نفقے کا, اور علامتی اظہار کے طور پہ وہ مہر ادا کرتا ہے, تو اسی طرح سے فریقین میں جو عورت ہے اس کو بھی کسی چیز کا پابند کیا گیا ہوگا, اس کا کوئی علامتی اظہار نظر نہیں آتا نکاح میں.
یہ دیکھیے, علامتی اظہار تو اصل میں مالی ذمہ داری کا ہو سکتا تھا, اس کو قائم کر دیا گیا. اسے جس چیز کا پابند کیا گیا ہے وہ آپ سورہ نساء میں دیکھیے, وہ بھی ہے کہ وہ اس ادارے میں بطور ایک رکن کے شریک ہو رہی ہے, تو اس کو چاہیے کہ وہ ادارے کے سربراہ کے ساتھ قنوت یعنی موافقت کا رویہ اختیار کرے. اس کا رویہ سرکشی کا نہیں ہونا چاہیے, اور وہ رازوں کی حفاظت کرنے والی ہو. دو چیزیں بیان کی ہیں, اور یہ کہا کہ فصالحات و کانتات حافظات للغیب, یعنی جو نیک بیویاں ہیں وہ ان دو چیزوں کا اہتمام کرتی ہیں, گھر کے اندر سرکشی کا رویہ اختیار نہیں کرتی, ریبیلیس ایٹیچیوڈ جس کو آپ کہتے ہیں, اور دوسرے یہ کہ وہ رازوں کو افشا نہیں کرتی, کیونکہ اسی سے گھر بنتا ہے, اسی سے خاندان وجود میں آتا ہے.
ٹھیک, ہم کوشچنس کی طرف آتے ہیں. جی, آپ یہاں سے سوال لیتے ہیں.
نکاح کے لیے سر کوئی ایج مقرر ہے اسلام میں کہ جی کس ایج میں کس ایج سے نکاح ہو سکتا ہے, عورت کی بھی یا مرد کی بھی, اسلامی پوائنٹ آف ویو سے؟ بیکاز نکاح تو دیکھا جائے ایک کانٹریکٹ, سارٹ آف کانٹریکٹ ہے جو دوسرے مذاہب میں بھی ہے. ایون آپ کسی مذاہب میں چلے جائیں, سب کوئی نہ کوئی بائنڈنگ کرتے ہیں آپس میں, اور اس کو کچھ ٹرمز کنڈیشنز ڈفرینٹ ہو سکتی ہیں, لیکن اسلام میں بھی اسی طرح کوئی ٹرمز اینڈ کنڈیشنز ہوں گی جس طرح ان کی ہوتی ہوں گی, تو اس میں کوئی ایج لمٹ ہوتی ہے سر؟
اس کی کوئی عمر مقرر نہیں کی گئی, لیکن اگر آپ چاہیں تو مقرر کر سکتے ہیں,
قانون سازی کر سکتے ہیں
جیسے ہمارے ملک میں بھی کی گئی ہے. یہ بالکل جائز قانون سازی ہے. اس کی وجہ یہ ہے کہ عام حالات میں چیزوں کو فطرت پر چھوڑ دیا جاتا ہے. یعنی معلوم ہے کہ نکاح ایک ذمہ دارانہ عمل ہے, اس میں معاشی ذمہ داری مرد نے اٹھانی ہے, عورت کے اوپر بھی بہت سی ذمہ داریاں آ جانی ہیں, بچوں کی پیدائش ہونی ہے, تو آپ کسی 4 سال کی, 10 سال کی, 15 سال کی بچی کی آغوش میں تو نہیں ڈال سکتے نا. آپ دیکھیں گے کہ وہ شعور کی عمر کو پہنچی ہے, ہمت رکھتی ہے, معاملات کو سنبھال سکتی ہے, گھر کو بنا سکتی ہے, مرد کے بارے میں بھی دیکھیں گے, کما سکتا ہے, کھا سکتا ہے, اپنی ذمہ داریاں اٹھا سکتا ہے. تو یہ عمر کا معاملہ جو ہے یہ حالات کے لحاظ سے مختلف ہو جاتا ہے, تو اس کو فطرت پر چھوڑ دیا گیا. لیکن اگر لوگ خلاف ورزی کر رہے ہوں, غلط طریقے سے فیصلے کر رہے ہوں, تو ریاست قانون سازی کر سکتی ہے, ہمارے یہاں کر دی گئی ہے, یہ بالکل.
لیکن جاوید صاحب اس میں ذرا وضاحت کر دیجیے گا, آپ نے فرمایا ہمارے یہاں جب قانون سازی کا جو بل پیش ہوا اس کے اندر مختلف علماء اکرام کا پھر اوپینین آیا, اس میں بڑا ڈسپیوٹ بھی ہوا, انہوں نے کہا کہ جی اسلام کہتا ہے بلوغ کو اگر پہنچ گئے, چاہے لڑکی ہو یا لڑکا ہو, بلوغ کو پہنچ گئے تو اس کی نکاح جو ہے وہ ہو سکتا ہے, تو آپ قدغن نہیں لگا سکتے اسلام کے اس رول کے اگینسٹ. اور بہت سارے جلیل القدر علماء نے اس پر یہ رائے دی, اور اس وجہ سے یہ متفقہ طور پر ابھی تک یہ پرابلم ہے.
نکاح تو بہت بڑا معاملہ ہے, اسلام تو اس سے چھوٹے معاملات میں بھی یہ پابندی لگاتا ہے کہ صرف بلوغ کافی نہیں ہے, اس کے ساتھ رشد ہونا چاہیے, سمجھ بوجھ معاملات کو سنبھالنے کی ہمت ہونی چاہیے, یعنی وہ لازم ہے, اس کے بغیر آپ کیسے شادی کر دیں گے. یعنی بلوغ سے کیا مراد ہے, محض جسمانی طور پر عورت یا مرد اس قابل ہو گئے تو آپ یہ ذمہ داری ڈال دیں گے؟ میں نے یہ عرض کیا کہ یہ محض جنسی تعلق کو قانونی بنانے کا عمل نہیں ہے, یہ اصل میں ایک بڑا ذمہ دارانہ فیصلہ ہے, تو اس لیے ان سب چیزوں کا لحاظ کرنا چاہیے. لیکن اس کی متعین عمر کیا ہونی چاہیے, 18 سال, 15 سال, 16 سال, یہ مختلف معاشرے طے کر سکتے ہیں, اور اس میں اگر کوئی قانون سازی کرنی ہو تو کوئی وجہ نہیں ہے کہ نہ کی جائے. ایسی کوئی بات نہیں ہے کہ اسلام نے یہ کہا ہے کہ جیسے ہی جسمانی بلوغ ہو تو آپ نکاح کر دیں, یہ کہاں کہا ہے, کہیں بھی نہیں کہا.
یہ تو ملک کے ملکوں ملک سے ملک ڈفرنس
ہو, وہ یہی کہہ رہے ہیں کہ قانون سازی ہر جگہ ہر معاشرے میں الگ ہو سکتی ہے,
الگ ہو سکتی ہے, ضروری نہیں ہے کہ عرب کنٹریز میں کوئی اور ہو, یہاں پہ کچھ اور ہو. اس زمانے میں شاید میچورٹی لیول کوئی اور دیکھا جاتا تھا,
اس میں حرج کی کیا بات ہے, ایسی چیزیں فطرت ہی پر چھوڑ دینی چاہیے. دیکھیے اللہ کا مزاج یہ نہیں ہے, اللہ تعالیٰ کی شریعت کا, کہ لوگوں کو بہت پابندیوں میں جکڑ دیا جائے. انسانی احوال مختلف ہوتے ہیں, معاشروں میں تبدیلی آ جاتی ہے, تمدنی حالات میں تبدیلیاں آ جاتی ہیں. آپ جانتے ہیں کہ کارل مارکس نے انسانی معاشروں کا تجزیہ کر کے بتایا کہ ہمارے ہاں معاشی اعمال اسی طرح ذرائع پیداوار یہ کتنے زیادہ اثر انداز ہو جاتے ہیں. یعنی اس سے ہم اس معاملے میں تو اختلاف کر سکتے ہیں کہ وہ تنہا اسی چیز کو بنیاد قرار دیتا ہے, لیکن ایک بڑی بنیاد تو ہے, اس میں کوئی شک نہیں ہے. زرعی تمدن کے اپنے تقاضے تھے, اب جو تمدن ہے اس کے اپنے تقاضے. ابھی میں نے آپ کی خدمت میں یہ عرض کیا کہ ایک زمانے میں آپ نے بچے پیدا کیے, چلیے ٹھیک ہے دیہات میں کہیں کھیتی کر لیں گے, کہیں جانور چرا لیں گے, کچھ نہ کچھ کما کھا لیں گے. کہ آج بھی آپ ایسے ہی کر سکتے ہیں تو حالات بدل جاتے ہیں, ان کے لحاظ سے آپ کو قانون میں بھی تبدیلیاں لانی پڑتی ہیں. اللہ کی شریعت اسی وجہ سے آفاقی شریعت ہے, اللہ کی شریعت ہے کہ وہ ایسے معاملات میں دخل نہیں دیتی.
جی
سر, میں پوچھنا چاہ رہا ہوں کہ جب نکاح کا وقت آتا ہے اکثر دونوں طرف سے جو پیرنٹس والدین ہوتے ہیں وہ کہتے ہیں جی حق مہر کیا لکھنا ہے, تو یہ کہا جاتا ہے جی وہ آپ شرعی لکھ لیں, آج سے 1400 سال پہلے کیا تھا لیکن اب بھی وہ لوگ ہیں کہ نہیں جی شرعی لکھ لو. اس میں سر کیا اس کی اسے ایکسپلین کرنا ہے کہ اس میں کیا وجوہات ہیں کہ کیا ہونا چاہیے؟
پہلی چیز تو یہ سمجھ لیجئے کہ مہر کے معاملے میں جس طرح کہ میں نے ابھی عرض کیا, آپ کی سماجی حالت اور آپ کی معاشی حالت دیکھنی چاہیے. یہ عورت کی عزت اس کے وقار کا بھی تقاضا ہے, وہ مطالبہ کرنے کا حق رکھتی ہے جس طرح وہ یہ مطالبہ کرنے کا حق رکھتی ہے کہ میرا نان و نفقہ کیا ہوگا, مجھے آپ کیا زندگی دیں گے. وہ اپنے گھر کے بارے میں بات کر سکتی ہے, اپنے رہن سہن کے بارے میں بات کر سکتی ہے, ایسے ہی اس کا یہ حق ہے کہ وہ مہر کی رقم کے بارے میں بھی طے کرے. اس کے لیے شریعت نے کوئی رقم طے نہیں کی, نہ کوئی شرعی حق مہر ہوتا ہے. شرعی حق مہر یہی ہے کہ عورت کی حیثیت, مرد کی حیثیت, جو معاشرت ہے, جو آپ کا تقاضا ہے, جو آپ کا عرف ہے, اس کے لحاظ سے مقرر کرے, اور یہ اسی طرح مقرر ہونا چاہیے. دوسری جو بات آپ نے کہی ہے کہ اس موقع کے اوپر, اس موقع کے اوپر یہ ناشائستہ کام نہیں کرنا چاہیے, اس سے بہت پہلے طے کر لینا چاہیے. میں نے دیکھا ہے کہ بعض موقعوں میں بڑی بدمزگی پیدا ہو جاتی ہے, صورتحال خراب ہو جاتی ہے. تو جس وقت آپ یہ معاملہ کر رہے ہیں تو یہ مالی معاملہ بھی ہے, یعنی جس طرح میں نے ابھی عرض کیا کہ یہ اصل میں اس بات کا اعتراف ہے یا اقرار ہے کہ میں نے مرد کی حیثیت سے یہ ذمہ داری سنبھال لی ہے, تو مجھے خود آگے بڑھ کر مرد کو آگے بڑھ کر پیشکش کرنی چاہیے کہ جی آپ میرے ساتھ طے کر لیجئے کہ آپ کی کوئی شرائط ہیں, حدود ہیں. یہ ہمارے ہاں نکاح کے معاملے میں یہ چیز زیر بحث ہی نہیں آتی کہ یہ ایک معاہدہ ہے, کانٹریکٹ ہے, اور اس میں دو لوگ شریک ہو رہے ہیں. کچھ چیزیں اللہ تعالیٰ نے طے کر دی ہیں, لیکن بہت سے شرائط ہم طے کرا سکتے ہیں اور وہ ہونے چاہیے اس موقع پر. عورتوں میں بھی اس کا شعور پیدا کرنا چاہیے, مردوں میں بھی اس کا شعور پیدا کرنا چاہیے. اس کے لیے کوئی شرعی حق مہر جیسے 32 روپے اور اس طرح کی باتیں بعض لوگ کہتے ہیں, ہرگز ایسی کوئی بات,
اس کا کوئی کنسیپٹ نہیں ہے,
کوئی اس کا کوئی تصور نہیں ہے. یہ عورتوں کا کام ہے کہ وہ اپنی سماجی حیثیت کے لحاظ سے فیصلہ کریں, مرد کا کام ہے کہ وہ اپنے معاشی حالات کے لحاظ سے پیشکش کریں. اس میں بات بھی ہو سکتی ہے, دیکھیے نکاح ہو رہا ہے, ایک خاتون یہ کہتی ہے کہ مجھے تو 1 کنال کا گھر چاہیے, تو آپ نیگوشیٹ کریں گے نا؟ بالکل اسی طریقے سے وہ اپنے نان و نفقہ کے بارے میں, گھر کے بارے میں, رہن سہن کے بارے میں کوئی مطالبہ کر دیتی ہے, بیٹھ کے شائستہ طریقے سے اس کو طے ہو جانا چاہیے. لیکن عین نکاح کی تقریب میں جب کہ آپ کے اعزہ اقربا آئے ہوئے ہوتے ہیں, اس موقع پر یہ بحث نہیں چھیڑنی.
جی
عمدی صاحب, میں یہ پوچھنا چاہتا ہوں کہ جب ایک مرد اور عورت آپس میں کوئی وعدہ کر لیتے ہیں شادی کا, تو پھر اس کے لیے مزید کچھ شرائط, ان کے گھر والوں سے پوچھنا, ولی کا ہونا, نکاح کی مجلس کا ہونا, یہ کیا ضروری ہے, گواہوں کا ہونا؟
یہ جو نکاح ہے یہ ایک پورے خاندان کو وجود میں لانے کا باعث بنتا ہے, اس لیے اس کے آداب یہی ہیں کہ والدین سے پوچھا جائے, اولیاء سے پوچھا جائے, اعزہ اقربا سے پوچھا جائے, ان کو ساتھ لے کر یہ معاملہ کیا جائے. یعنی حقیقی معنی میں یہ ایک خاندان کے اندر پھر ایک خاندان وجود میں لانا ہے, تو اس میں سب نے شریک ہونا ہے, اس سے رشتے بننے ہیں, تو ان رشتوں کو ساتھ لے کے چلنا یہی اس کے آداب میں ہے. تاہم اگر کسی موقع پر ایسی صورت پیدا ہو جاتی ہے کہ جہاں یہ رشتے اپنا فرض ادا نہیں کرتے, یا کوئی مخاصمت کی صورت پیدا ہو گئی ہے, یا مرد و عورت کے فیصلے سے لوگوں کو اختلاف ہے, تو سمجھانے بجھانے, معاملہ طے کرانے کی کوشش کرنی چاہیے. آخری فیصلہ بہرحال مرد و عورت کے ہاتھ میں ہے, یعنی ان کے ایجاب و قبول سے قانونی طور پر نکاح ہو جاتا ہے. وہ اگر کھڑے ہو کے یہ کہہ دیتے ہیں کہ ہم نے آج سے میاں بیوی کی حیثیت سے رہنے کا فیصلہ کر لیا ہے, یہ ایجاب و قبول ہے. یعنی یہی ہوتا ہے نا کہ جب آپ بیٹھ جاتے ہیں تو آپ نے دیکھا ہوگا کہ چند کلمات کہنے کے بعد جو نکاح پڑھانے والا ہمارے یہاں سمجھا جاتا ہے, اس کی کوئی ضرورت بھی نہیں ہوتی. یعنی آپ کا کوئی بزرگ, آپ کا کوئی خاندان کا بڑا ایجاب و قبول کرا سکتا ہے, تو اس میں کیا ہوتا ہے؟ आप लड़के से पूछते हैं कि भाई आपको कबूल है, लड़की से पूछते हैं आपको कबूल है, तो ये मामला है जो असल में निकाह को एक अलानिया सूरत दे देता है। अब गोया सबको मालूम हो गया कि ये मियाँ बीवी हैं, मियाँ बीवी की हैसियत से रहेंगे, इनके हुकूक व फ़राइज़ उर्फ़ के लिहाज से तय हो गए हैं। तो ये जो तरीका है यही काफ़ी है, लेकिन क्या इस तरह करना चाहिए कि आपकी माशरत महज एक मर्द व औरत पर महदूद होकर आ जाए? आपके रिश्ते, आपके ताल्लुकात, तो वालदैन से भी पूछना चाहिए पर उनको साथ लेके चलना चाहिए। यानी ये सारा मामला जैसे हमारी सोसाइटी की रवायात है उसी तरह होना चाहिए, और अगर किसी जगह नहीं हो रहा तो माशरे को हक है कि वो पूछे कि भाई आप ये मामला ऐसे क्यों कर रहे हैं, यानी क्या वजह है इसकी। लड़की के घर वाले भी, लड़के के घर वाले भी, सब ने मिलकर ये मामला क्यों नहीं किया, उसकी कोई माकूल वजह होनी चाहिए कि आप उनको इजाज़त दें। वरना तो ये बड़ी सादा सी बात है कि तमाम औलिया, तमाम रिश्तेदार, तमाम ताल्लुक वाले वो अलानिया तौर पर जानते होंगे ये मामला हो रहा है, और वालदैन ख़ास तौर पर वो आपके साथ जाएं और ये मामला इज्जत के साथ, वकार के साथ करें।
जी
सर, आजकल मेडिकल की रोशनी में लोग कहते हैं कि कज़न मैरिज नहीं होनी चाहिए, तो इस्लाम में शादी के लिए पसंदीदा ख़ानदान है या गैर ख़ानदान है जी? यानी ख़ानदान में शादी करनी चाहिए या ख़ानदान से बाहर करनी चाहिए?
इस्लाम ने इसमें कोई बात नहीं कही। आप जहाँ आपके हालात हों, जहाँ आपकी मर्ज़ी हो, जहाँ आपके लिए बेहतरी के मौके हों, शादियाँ करें। सहाबा कराम की शादियाँ अपने ख़ानदानों में भी हुई, बाहर भी हुई, दुनिया जहान में गए वहाँ उन्होंने शादियाँ कर ली जाके, तो इस्लाम ने ऐसी कोई पाबंदी नहीं लगाई। बाकी रह गई ये बात कि किसी मौके पर किसी चीज़ के बारे में तिब्बी कोई पहलू सामने आ जाता है तो आपका काम है कि आप तबीब के मशवरे पर अमल करें। मज़हब का काम तिब्बी मशवरे देना नहीं है, वो तो अखलाकी पहलू से मामले को देखेगा, उसकी तमाम हिदायत इसी से मुतल्लिक होती हैं। तो कज़न्स के साथ शादी करना जायज़ है, लेकिन अगर उसमें कोई ख़राबी सामने आ जाए तो आप इज्तनाब करें। वो इज्तनाब तिब्बी बुनियाद पर होगा, वो मज़हबी बुनियाद पर नहीं
होगा। लेकिन जावेद साहब, आपने अभी फरमाया कि मज़हब ने ऐसा कुछ भी नहीं कहा कि वो ख़ानदान में करें या ना करें, कुफ के बारे में जो फरमाया गया वो क्या है फिर?
नहीं, वो तो देखिए ये तलकीन की गई, बड़ी माकूल बात तलकीन है, वो भी कोई कानूनी पाबंदी नहीं है कि आप ये देखें कि आपके दरमियान और दूसरे ख़ानदान के दरमियान कोई हमसरी है।
अच्छा,
अगर आप उसका लिहाज नहीं रखेंगे, माशरत, तहजीब, खाना पीना, ये सारी चीज़ें अगर यकसा नहीं है तो इसका शदीद अंदेशा है कि खराबी पैदा हो जाएगी।
ठीक है,
तो ये तो ऐसा ही है जिस तरह कि हम भी,
और ये भी कोई शरायत में से नहीं है, नसीहत है,
शरायत में से नहीं है। यानी ये चीज़ सिर्फ देखनी चाहिए, इसका लिहाज करना चाहिए कि आप कहते हैं ना कि भाई कंपेटिबिलिटी होनी चाहिए, यानी मर्द व औरत है, वो तालीम का फ़र्क अगर ज़्यादा हो गया, माशरत का फ़र्क ज़्यादा हो गया, मजहबी पस मंज़र में बहुत फ़र्क वाक़ हो गया, तो निभा करना मुश्किल हो जाएगा, घर नहीं चलेगा। ये सारी चीज़ें देखनी पड़ती हैं। यानी आप देखते हैं मिजाज, उस्ताद तबा, हलाल हराम के बारे में क्या नुक्ता नज़र है, वरना घर जो है वो तो एक, यानी यूँ समझिए कि मैदान जंग बन के रह जाता है। तो ये चीज़ें ज़रूरी हैं देखनी, लेकिन ये बहस आदाब की चीज़ है, इससे ज़्यादा कुछ नहीं।
जी जनाब, आपका सवाल।
निकाह के अल्फाज जो हैं वो कबूल हैं के हैं, या जो निकाह खान जो इसकी तमहीद बांधता है उसके वो भी ज़रूरी है?
निकाह खान कोई चीज़ नहीं है, आपके वालिद साहब भी जावो कबूल करा सकते हैं, आपका बड़ा भाई करा सकता है, आपकी वालदा करा सकती हैं, कोई जावो कबूल करा दे, उसके लिए कोई अल्फाज भी मुकर्रर नहीं है। ये अल्फाज भी हमने ईजाद किए हैं, अल्फाज भी कोई मुकर्रर नहीं है। यानी असल चीज़ ये है कि इस बात का ऐलान होना चाहिए कि रजामंदी के साथ लड़के ने और लड़की ने, मर्द ने और औरत ने एक दूसरे को निकाह में कबूल कर लिया है, माहिदा हो गया है, उस पर दस्तखत कर दिए गए हैं, कोई शरायत है तो उनका ऐलान कर दिया जाए, और अगर महर वगैरह मुकर्रर किया गया है तो बता दिया जाए कि वो क्या मुकर्रर किया गया, क्या जिम्मेदारियां ली गई हैं। यानी जैसे एक बावकार माहदे का ऐलान होता है, वो ऐलान होना चाहिए, लोगों के दरमियान होना चाहिए, हर एक को उसके बारे में मालूम हो जाना चाहिए, बस ये तकाजा है, कोई अल्फाज नहीं मुकर्रर किए गए। ये जो हमारे यहाँ उस मौके पर खुतबा पढ़ा जाता है वो कुरान मजीद की 3 आयात हैं, और वो भी लाजिम नहीं है कि वही पढ़ी जाए, यानी वो एक अच्छी बात है नसीहत करने के लिए। कुरान मजीद की 3 आयात मुंतखब कर ली गई हैं, उस मौके पर कोई बुज़ुर्ग कोई बात कर दे, आपका कोई बड़ा कोई बात कह दे, कोई नसीहत दोनों को कर दी जाए, अल्लाह ताला के माहिदे की तरफ तवज्जो दिला दी जाए, और ख़ास तौर पर अगर उन आयात को आप देखें तो उनमें जिस चीज़ को की वर्ड की हैसियत हासिल है वो क्या है? तकवा। यानी चूँकि ज़िंदगी एक बड़े मामले में आप दाखिल हो रहे हैं, तो इसमें सबसे बड़ा तकाजा यही होगा कि आपने अपने आप को डिसिप्लिन करना है। तकवे का क्या मतलब है? अपने आप को डिसिप्लिन करना, यानी अपनी ख्वाहिशात को बकटूट बेलगाम ना छोड़ दिया जाए। تو اگر آپ اپنے آپ کو ڈسپلن کرتے ہیں تو یہ گویا سب سے بڑا تقاضا ہے کہ جو آپ معاشرت کے لیے پورا کر دیتے ہیں. اس کی تلقین نصیحت کرنی چاہیے, یہ مستحب ہے, پسندیدہ ہے, اچھی بات ہے. اگر یہ نہیں ہوا اور ایجاب و قبول ہو گیا ہے تو نکاح ہو جائے گا.
ٹھیک ہے. اچھا, اس میں جاوید صاحب ایک بات بتائیے گا, آپ نے ابھی شرائط کے بارے میں بھی بات کی اور یہ آپ نے فرمایا کہ نکاح کے وقت مہر کے علاوہ بھی جو شرائط آپ کرنا چاہیں آپ آپس میں طے کر سکتے ہیں. یہ جو ہمارا پاکستان کا جو نکاح نامہ ہے, جو فارم ہے, اس کے اندر شرائط میں ایک شرط یہ لکھی ہے کہ کیا لڑکی کو طلاق کا حق تفویض کیا گیا ہے یا نہیں, اور اس پہ اگر ہاں لکھ دیا جائے تو کیا طلاق کا حق اسے تفویض ہو جائے گا اور وہ جب چاہے پھر بعد میں طلاق خود اپنے آپ کو دے کر علیحدہ ہو سکتی ہے؟
ایسا ہی ہے, ہمارے ہاں جو نکاح نامہ ہے اس میں حنفی فقہ کے مطابق یہ ایک صورت رکھ دی گئی ہے. اور اس سے بھی جو پرابلم حل کرنا مقصود تھا وہ یہ تھا کہ عورتوں کو عدالتوں میں جانا پڑتا ہے, بعض موقعوں پر شوہر تنگ کرنا شروع کر دیتے ہیں, عورت چاہتی ہے کہ وہ طلاق حاصل کرے لیکن میاں صاحب ویسے ہی پاکستان سے یا کسی اور جگہ سے فرار ہو گئے, اب اس کے بعد کون ان کو پکڑ کے لائے. تو یہ سب مسائل تھے جن کو سامنے رکھ کر یہ بھی ایک طریقہ اختیار کیا گیا. چونکہ اس کی فقہ حنفی میں گنجائش تھی تو اس وجہ سے یہ سوال سامنے رکھ دیا گیا. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ طلاق دینے کا جو حق مرد کو دیا گیا ہے ایک سربراہ کی حیثیت سے, وہ حق اس نے عورت کو تفویض کر دیا. اس نے یہ کہا ہے کہ تم اپنے اوپر طلاق واقع کر سکتی ہو میری طرف سے. یہ ہے گویا
ٹھیک. ہاں, یہ
تو اس پر کوئی قانونی اعتراض تو نہیں ہو سکتا, لیکن آپ کے علم میں ہے کہ میرے نزدیک اس میں زیادہ بہتر طریقے وہ ہیں جو میں نے اپنی کتاب مقامات میں تجویز کیے ہیں. یہ طریقے اگر اختیار کیے جائیں تو نہ وہ بدمزگی پیدا ہوگی. اس میں ہوتا یہ ہے کہ اس موقع کے اوپر ہمارے معاشرے کی روایات کے لحاظ سے مطالبہ بھی بڑا مشکل ہو جاتا ہے. اگر کوئی والدین بات کریں تو وہ بھی بیچارے نکو بنتے ہیں. تو میں نے اس کی کچھ متبادل چیزیں تجویز کی ہیں کہ اس مسئلے کو حل کرنے کے لیے کیا کرنا چاہیے, ان پر بھی آپ غور کر سکتے ہیں, لیکن اس پر قانونی اعتراض نہیں کیا جا سکتا.
قانونی اعتراض نہیں ہے جی. آپ کا کیا سوال؟
نکاح کا سر, ایک تو جو ہے سر بتا دیں کہ یہ اسلام میں کب نافذ ہوا, بیسیکلی فرسٹ ٹائم کہاں, کتنا پرانا ہے یہ اور کیوں اس کی ضرورت پڑی اس وقت, وہ تو آپ نے بتا دیا ہے اس کی, لیکن اس کی امپلیمنٹیشن کب شروع ہوئی پراپرلی؟ دوسرا سر, آپ نے بتایا ہے کہ نکاح کے لیے جو اڈیشنل ٹرم اینڈ کنڈیشن ہے جیسے مہر ہے, جیسے باقی کس نان نفقہ ہے جو وہ کرے گا نہیں کرے گا, یہ بھی اسلامی ہماری شریعت کا حصہ ہے یا اخلاقیات میں آتی ہیں چیزیں؟ کیونکہ آپ خود فرما رہے ہیں نکاح ایک مرد اور عورت کا پرسنل میٹر ہے, اس میں سرپرست اگر آ جائے تو بہت اچھی بات ہے, اگر نہیں آتا تو مطلب وہ نکاح تو ہو جاتا ہے, تو ٹرم اینڈ کنڈیشن وہ دونوں آپس میں بھی طے کر سکتے ہیں, تو اس کے لیے سرپرست کا ہونا ضروری ہے ان کے لیے ان چیزوں میں سارے انوالو ہونا؟ کیونکہ یہ دو پہلو آ جاتے ہیں کہ یہاں پہ ہماری فیملی میں بہت پالیٹکس ہے, کوئی کہتا جی میں ادھر نہیں کروں گا, کوئی ادھر نہیں, اور پھر ایک لڑکی اور لڑکا نکاح کرنا چاہ رہے ہیں آپس میں, تو وہ نکاح کرنے کے لیے آزاد ہیں کہ نہیں آزاد؟ کیونکہ سرپرست کا ہونا اخلاقیات کے پوائنٹ آف ویو ٹھیک ہے یا اسلامی پوائنٹ آف ویو ضروری ہے؟
اس آخری بات کا تو میں نے واضح جواب دے دیا
جی جی,
کہ یہ اچھی بات ہے, اس کی کوشش کرنی چاہیے. ایک اچھی معاشرت میں, اچھی تہذیب میں خاندان, رشتہ دار, والدین سب مل کر یہ معاملہ کرتے ہیں, لیکن یہ کوئی لازمی چیز نہیں ہے. یعنی یہ مستحب ہے, اچھی بات ہے, پسندیدہ عمل ہے. لازمی چیز یہ ہے کہ ایجاب و قبول ہونا چاہیے, اعلانیہ ہونا چاہیے, مہر کا تعین ہونا چاہیے, اور یہ طے ہونا چاہیے کہ لڑکا لڑکی پاک دامن ہے. یعنی ان کو اس بات کا احساس کرنا چاہیے کہ اگر انہوں نے کوئی غلطی کی ہے تو اپنے رب سے معافی مانگیں, اپنے آپ کو پاک کریں اور آئندہ کے لیے عہد کریں کہ وہ پاک دامن رہیں گے. یہ چیزیں جو ہے یہ اللہ تعالیٰ نے طے کر دی ہیں, تو ان کا تو لحاظ ہر آدمی کو رکھنا چاہیے, لازمی طور پر رکھنا چاہیے. باقی جتنی چیزیں وہ پسندیدہ ہوتی ہیں, ان کی ترغیب دی جاتی ہے, ان کی طرف لوگوں کو کہا جاتا ہے کہ وہ توجہ کریں تاکہ ان کے اندر بہتر جذبات پرورش پائیں.
اسی جواب سے ایک ہے بات, آپ نے فرمایا کہ یہ پسندیدہ چیز ہے کہ ولی کا کی رضامندی یا والدین کی رضامندی, لیکن جو بنیادی چیز ہے وہ اس جو بنیادی فیصلہ ہے وہ اس مرد اور عورت ہی کو کرنا ہے. ہم دیکھتے ہیں کہ ہماری سوسائٹی میں اسپیشلی بعض اوقات ایسا ہوتا ہے کہ مرد اور عورت میں سے کوئی ایک یا دونوں تیار نہیں ہوتے, لیکن ولی کی زبردستی یا والدین کی زبردستی سے پریشر پر وہ نکاح کرتے ہیں. بنیادی جو ان کے آپس میں ایجاب و قبول ہے وہ نہیں ہوتا, نکاح اس طرح سے کرتے ہیں, تو پھر کیا یہ نکاح منعقد نہیں ہوتا؟ کیا پھر وہ آئندہ آنے والے جو بچے ہیں وہ اس طرح سے نہیں اس کو کاؤنٹ کریں گے ہم؟
یہ فیصلہ تو انہیں مرد و عورت کو کرنا ہے. یعنی اگر کسی نے زبردستی کی ہے تو انہیں اعلان کر دینا چاہیے کہ ہم زبردستی قبول نہیں کرتے.
नहीं, बाद ऐसी सोसाइटी के प्रेशर्स होते हैं, नहीं ऐलान कर नहीं ऐलान कर सकते और जबरी होता है।
मैं क्या कर सकता हूँ, देखिए बात
नहीं, मैं कह रहा हूँ कि क्या मुनक़िद हो जाता है निकाह टेक्निकली, मैं बुनियाद पूछ रहा हूँ।
देखिए बात यह है कि ये बताना तो उनका काम है ना, यानी वो कहेंगे कि हमारे ऊपर ज़बरदस्ती की गई है, ये मैं कैसे मुतय्यन करूँगा। मैं अगर अदालत हूँ या मैं काजी हूँ या मेरे पास हुकूमत है तो अलबत्ता मैं ये कर सकता हूँ कि मैं बच्चों को ये कहूँ कि आपके ऊपर कोई ज़बरदस्ती की जाए तो अदालत को बताया जाए,
ठीक,
ये तो हो सकता है। लेकिन ये मैं कैसे मुतय्यन करूँगा कि ज़बरदस्ती हुई है, यानी मेरे पास क्या।
मैं आपको ये नहीं कह रहा आप मुतय्यन करें, मैं कह रहा हूँ कि अगर उनके साथ ज़बरदस्ती हुई है तो कानूनी नुक्ता,
यानी उन्हें हक हासिल है कि वो उस निकाह को मानने से इनकार कर दें, उन्हें हक हासिल है,
उन्हें हक हासिल,
यानी मेरा काम नहीं है कि मैं उनके निकाह को सही या दुरुस्त या गलत करार दूँ,
ठीक,
ये उनका काम है,
ठीक।
वो अगर इसको मिसाल के तौर पर भेज दिया घर से, सब कुछ हो गया, लेकिन लड़की कहती है कि मुझ पर ज़बरदस्ती हुई है, तो मेरी अदालत में मामला आएगा तो मैं उसका बयान लूंगा और ख़त्म करा दूंगा मामले,
ठीक।
लेकिन ये तभी होगा जब वो कुछ कहेगी या वो लड़का कुछ कहेगा, इसके बगैर मैं कैसे किसी ज़ाती मामले में मुदाखलत कर सकता हूँ,
ठीक।
यानी उसकी तरफ से बात आनी चाहिए ना, अगर आप माशरे के हैसियत से बात कर रहे हैं तो हमें ऐसा माहौल पैदा करना चाहिए कि लोगों को ये बताएं कि निकाह ज़बरदस्ती नहीं होता, ऐसा नहीं करना चाहिए उन्हें। अगर वो ऐसा करेंगे तो उनके हर फैसले को कलदम करार दिया जा सकता है। ये तो एक लफ्ज़ बोल देना है, यानी आप देखिए कि आपने बारात मुनक़िद कर ली, लोग आ गए, वहाँ पर निकाह की कोई नाम नहाद तकरीब भी हो गई, सब कुछ हो गया, लेकिन वो खातून खड़ी होकर ये कह देती है कि मेरे ऊपर ज़बरदस्ती की गई है, सब कुछ कलदम हो गया, कोई चीज़ बाकी नहीं रही। तो ये चीज़ है जिसकी लोगों को तरबियत देनी चाहिए, ये उनका हक है,
ठीक। इनका जो सवाल का जो दूसरा हिस्सा था वो ये था कि ये निकाह का ये जो मामलात हैं, ये जो ईजाब कबूल, ये इस्लाम में इसकी तारीख क्या है, कब से ये हुआ, कब
आदम हव्वा के दरमियान सबसे पहले उसी वक्त से शुरू हो गया। अल्लाह ताला ने खुद ये फैसला किया, यानी ये कहा कि मैं तुम लोगों को मियाँ बीवी की हैसियत दे रहा हूँ, तो गोया पहला निकाह तो खुद अल्लाह ताला ने कर दिया, तो उसी वक्त से ये नवायत कायम हो गई।
ये आपने जब वहाँ तारीख में बात आई है तो एक और सवाल आप रख दूँ कि जब आदम और हव्वा के दरमियान ये हुआ, फिर जो नस्ल आदम चली तो उसमें तो फिर वो बहन भाइयों के दरमियान भी फिर निकाह हो रहा था, तो ये या बात दुरुस्त है या कुछ और अल्टरनेटिव का सिस्टम?
वो एक अंदाज़ा है जो लोग लगाते हैं, और बाज़ किस्सों में ये बात आ भी गई है तारीखी लिहाज से कि उसमें एक बहन को छोड़ दिया जाता था या एक भाई को छोड़ दिया जाता था और बाद में पैदा होने वाले के दरमियान निकाह करा दिया जाता था। फ़र्ज़ कर लीजिए ये सूरत हुई भी है तो इससे कोई फ़र्क नहीं पड़ता, क्योंकि ये जो मुहर्रमात कायम की गई हैं जितनी भी हैं, इनमें असल हुरमत तो माँ की हुरमत है बुनियादी तौर पर, माँ और बाप के ताल्लुक की। बाकी जो हुरमतें हैं वो तमद्दुन को कायम करने के लिए, हुस्न पैदा करने के लिए, माशरे के अंदर आला अखलाकी जज्बात पैदा करने के लिए कायम की गई हैं। उनमें छोटे छोटी मोटी चीज़ें जो हैं उनमें कमी बेशी भी होती रहती है, जिस तरह के मसलन हमारे यहाँ मुहर्रमात की फहरिस्त ज़रा उससे मुख्तलिफ है जो तौरात में आपको नज़र आती है। उसकी वजह क्या है? तमद्दुन में फ़र्क वाक़ हो जाता है। अब जागीरदाराना तमद्दुन के अपने कुछ तकाजे थे, सनती इनकलाब के बाद कुछ और सूरतें हो गई। आप देख रहे हैं ना कि इस वक्त ख़ानदान सिमट रहा है। एक ज़माना वो था जिसमें ख़ानदान के अंदर वसत होती थी और ख़ानदान के अपने कुछ तकाजे पैदा हो जाते थे, तो इससे कोई फ़र्क नहीं वाक़ होता। ताहम इस मामले में ना कुरान में कोई बात कही गई ना किसी सही हदीस में कोई बात है, तो वो बातें कि जो हमारे इल्म में नहीं है उनके बारे में हम हतमी तौर पर कुछ नहीं कह सकते।
जी
जैसा हमारे माशरे में अक्सर ये देखने में आया कि जब कोई लड़की ब्याह के जाती है तो सासू सर ये तोका करते हैं कि ये सारे घर का काम करेगी, सासुर की खिदमत करेगी, देवानंदों की खिदमत करेगी, और कहीं आना है कहीं जाना है तो उनसे पूछ के जाएगी और उसकी जाने के बगैर कोई काम नहीं करेगी। तो लड़की की मतलब कितनी जिम्मेदारी है कि वो इन सब बातों को माने?
इनमें से कोई जिम्मेदारी भी नहीं है, लेकिन ऐसे मामलात को पहले वाजे कर लेना चाहिए ना। जब हमें मालूम है कि हमारे माशरे में इस तरह के तकाजे किए जाते हैं, तो जब आप शादी ब्याह के मामला तय कर रहे होते हैं तो तय कर लीजिए क्या चीज़ें हैं, क्योंकि फिर क्या होता है, जब आपने तय नहीं किया तो माशरा अपने उर्फ के मुताबिक मामलात करना शुरू कर देता है, जब वो करना शुरू कर देता है तो बड़ी पेचीदगियाँ पैदा हो जाती हैं। तो ऐसी बातें पहले ही वाजे कर लेनी चाहिए। मसलन मैं आपसे अर्ज़ करता हूँ कि मेरे अपने दोस्तों में एक साहिब है, वो शादी करना चाह रहे थे, तो उनका ख्याल ये था कि चूंकि उनके वालदैन की उनसे बड़ी तवक्कुआत है तो इसका पूरा इम्कान है कि वालदैन थोड़े अरसे के बाद यही चाहें कि वो उनके पास आकर रहें। तो मैंने उनसे कहा कि आप ये बात जहाँ कहीं भी आपकी शादी की बात चल रही हो वाज़े तौर पर बता दीजिए, यानी ये बात आप बता दीजिए। दो जगह उन्होंने ये बात बताई, दोनों जगह से इनकार हो गया। उनने कहा अगर आपके वालदैन को रहना है आके तो फिर इस्तीफ़ा मेरा बहसरत हो यास, कोई इम्कान नहीं है। अच्छा, तीसरी जगह ये बात मान ली गई, लेकिन बाद में वहाँ पर भी मसाइल पैदा हो गए, ऐसा हो जाता है। तो इस वजह से ज़रूरी है कि लोगों की तरबियत भी की जाए। ये जो बातें आपने बयान की हैं, ये कोई शरीयत का तकाज़ा नहीं है, कोई दीन का तकाज़ा नहीं है, यानी ये सारी चीज़ें जितनी भी हैं वो हमारी माशरत, हमारी रवायात के अंदर आ गई हैं और अच्छी भी समझी जाती हैं। अगर कोई बकायमी होशो हवास कोई माहिदा करता है और उसमें ऐसी बातों को भी मान लेता है तो अच्छी बात है, मज़हब दीन को एतराज़ नहीं। लेकिन अगर कोई ये कहता है कि शरीयत का तकाज़ा है तो हरगिज़ शरीयत का तकाज़ा नहीं, यानी शरीयत में ऐसी कोई पाबंदी आयद नहीं की गई। वालदैन के साथ हुस्न सलूक की हिदायत की गई है, और ज़ाहिर है कि वालदैन लड़के के भी होते हैं, लड़की के भी होते हैं, दोनों पर जिम्मेदारी है कि उनके साथ हुस्न सलूक करें, मोहब्बत से पेश आएँ, अगर उनकी खिदमत का मौका हो तो खिदमत करें। ये एक आम तलकीन की चीज़ है, और ज़ाहिर है कि उसमें सबसे पहला हक लड़की के भी वालदैन का है जो उसके ऊपर आयद होता है। तो इस चीज़ का लिहाज करके शरीयत को शरीयत की जगह रखना चाहिए, उर्फ के मामलात, माशरे के मामलात, दस्तूर के मामलात, उनको पहले तय कर लेना चाहिए। आप उनके साथ चलने के लिए तैयार हैं, बहुत अच्छी बात है, मज़हब भी मुदाखलत नहीं करेगा। वही एक बहू और सास के माबैन कुछ चीज़ें तय हो गई हैं तो मेरा क्या काम है कि मैं उनको ख़राब करूँ। ताहम ये ज़रूरी बात है कि ऐसी चीज़ें जबरन नहीं होनी चाहिए, ना इनको कोई शरीयत बना के पेश करना चाहिए। इनके मामले में सोसाइटी को एजुकेट होना चाहिए, एक दूसरे का लिहाज करना, बाहमी एहतराम के साथ रहना, बड़ों को इज़्ज़त देना, ये बहुत अच्छी इकदार हैं, बड़ी आला वैल्यूज़ हैं। लेकिन जिस वक्त आप इनको जबर बना देते हैं तो ये सोसाइटी के लिए बहुत ख़तरनाक हो जाती है।
तो जावेद साहब, इसका मतलब कि निकाह के वक्त जो है वो लड़की अलहदा घर का मुतालबा भी कर सकती है, अलहदा रहने का मुतालबा,
हर तरह के मुतालबात कर सकती है। देखिए, बात यह है कि ये एक आज़ादाना ताल्लुक है, इसमें कुछ चीज़ें हैं जो अल्लाह ताला ने तय की हैं,
जो आपने बता दी अभी,
जो मैंने अर्ज़ कर दी,
बिल्कुल,
बाकी चीज़ें आपको तय करनी चाहिए। मिसाल के तौर पर एक खातून ये कहती है कि आप अगर मेरे साथ शादी करेंगे तो आप दूसरी शादी नहीं कर सकते, फ़र्ज़ कर लीजिए,
ये कह सकती है,
तो लिख लिया जाता है तो मुआहदा हो गया। तो जो शरायत भी आप तय करना चाहते हैं, मुझे घर चाहिए या मुझे अलहदा कमरा चाहिए या मैं आपके वालदैन के साथ नहीं रहूँगी, इस तरह की बहुत सी चीज़ें हैं,
बिल्कुल,
तो ये आप मुतालबा कर सकते हैं, यानी इसमें कोई हरज की बात नहीं है। लेकिन ज़ाहिर है कि इस तरह के मुतालबात हालात देखकर होते हैं। आप जानते हैं कि बाज़ मौक़ों के ऊपर लोगों के लिए यही मुश्किल काम बन जाता है कि कोई रिश्ता ही मिल जाए माकूल किस्म का, तो इसमें लोग फिर बहुत चीज़ों में कम्प्रोमाइज़ करते हैं। ये जो कम्प्रोमाइज़ हैं ये हालात के लिहाज से होते हैं, माशरत के लिहाज से होते हैं, आपके तमद्दुन, आपकी माशी ज़रूरियात के लिहाज से होते हैं। ताहम दीन में आपको तमाम शरायत बयान करने का हक हासिल है। आज़ादाना माहिदा होना चाहिए, और ख्वातीन को भी पता होना चाहिए कि दुनिया में जो मामला पेश आ सकते हैं, बहुत सी ख्वातीन हैं वो आपसे कहेंगी, देखिए जी हमें तो फलां फलां बराबरी के हुकूक चाहिए, तो मैं कहता हूँ उस वक्त आपने मुतालबा क्यों नहीं किया था इसका,
वर्बल भी
बहुत अच्छी बात है कि आप चीज़ों को लिखें, इसलिए कि देखें अल्लाह ताला ने सूरह बकरा के आखिर में ये बताया है कि जब भी कोई मामलात इस तरह के हों तो उनको लिख लेना चाहिए, उनका गवाह बना लेना चाहिए, इसलिए कि वर्बल बात हो गई बाद में उसकी ताबीरें होती रहेंगी। जो आपके पास निकाहनामा है, कोई लाजिम नहीं है कि उसमें जो सवालात किए गए हैं नहीं, आप उसके साथ कोई और बात लिख सकते हैं, एक बाकायदा कागज़ साथ लगा सकते हैं, जो शरायत भी आपने तय करनी है। हम अपने माशरे को जानते हैं, अपने माशरे की रवायात को जानते हैं, यहाँ ख़ानदान क्या करते हैं इसको जानते हैं। तो अगर एक लड़का और लड़की निकाह करने जा रहे हैं तो उनको पूरा मौका देना चाहिए कि वो जो शरायत तय कराना चाहते हैं इस वक्त कर लें। लड़का भी कह सकता है जी मैं इन शरायत को पूरा करने की पोजिशन में नहीं हूँ, उस मौके पर बेहतर है कि बात हो जाए, बजाय इसके कि बाद में बाकायदा एक साजिशी माहौल बनता है, फिर स्कीमें बनाई जाती हैं। अब अलहदा होने के लिए क्या इकदाम करने हैं, उसके लिए कौन कौन सी चीज़ें कर सकते हैं हम, इस तरह की जो बदमजगियाँ हमारी सोसाइटी में पैदा होती हैं वो इसीलिए पैदा होती हैं कि हम सीधी बात नहीं करते।
ठीक,
ये माहिदा है, जिस तरीके से आप एक कारोबार करने जा रहे होते हैं तो आप हर हर चीज़ को वाजे करते हैं। आपने देखा हमारे यहाँ कारोबार में भी ये नहीं होता, बैठे हुए चंद दोस्तों ये हाथ पर हाथ मारेंगे और कारोबार शुरू हो जाएगा, और मैंने देखा 90% इस तरह के मामलों में बाद में झगड़े हो रहे होते हैं। यानी उस मौके पर वो कहते हैं कि मैंने तो ये कहा था, वो कहते हैं मैंने ये कहा था, उन्होंने कहा हमारे दरमियान ये मामला हुआ था, हमारे दरमियान ये मामला हुआ था। तो बेहतर है कि आप वाज़े बात करें, सीधी बात करें, साफ तरीके से जो आपके मुतालबात हैं उनको लिख लें, और इसका कोई बुरा ना माने, इसलिए कि ये मिल के चलना है ज़िंदगी भर के लिए। तो जो लड़की के मामलात हैं वो भी साफ़ होने चाहिए, जो लड़के के हैं वो भी साफ़ होने चाहिए। इसमें वालदैन को भी मदद करनी चाहिए,
जी ठीक,
बल्कि महज़्ज़ब पढ़े लिखे वालदैन को दोनों तरफ دونوں کو بٹھا دینا چاہیے اور بٹھا کے کہنا چاہیے کہ آپ لوگ آپس میں معاملات طے کر لیں, کیا زندگی آپ کو بسر کرنی ہے. یہ زندگی بھر کا معاملہ ہے, اگر آپ نے ان کو طے نہیں کیا تو کل کو یہی چیزیں پوری معاشرت میں خرابی کا باعث بنیں گی. یہ طلاق تک نوبت پہنچا دیتی ہیں, بچوں کا مستقبل خراب ہوتا ہے. تو آج راہ کرم آپ طے کر لیجئے کہ آپ ایک دوسرے سے کیا چاہتے ہیں. بہت سی چیزیں مزاجی ہوتی ہیں, بہت سی چیزیں اخلاقی ہوتی ہیں, بہت سی چیزیں رویوں کی ہوتی ہیں, آنے جانے اس طرح کے بہت سے معاملات ہیں. شادی بیاہ کے موقع پر معلوم ہوتا ہے کہ ہر ایک دوسرے کا بہت خوش دلی سے استقبال کر رہا ہے, تھوڑی دیر کے بعد مطالبات سامنے شروع آنا شروع ہو جاتے ہیں. تو جو آپ نے بعد میں کرنا ہے وہ اس وقت کر لیجئے اور بیٹھ کے طے کر لیں جو بھی طے کر.
ٹھیک ہے جی.
ہمارے معاشرے میں یہ چار شادیوں کا یعنی ایک ٹیرر ہے عورت پہ, ذرا سی بات مذہبی پیدا ہوئی تو اسلام میں جی چار شادیاں جائز ہیں, اس کا کنسیپٹ کیا ہے اور کن لوگوں پہ جائز ہے کہ وہ چار شادیاں کر سکتے ہیں؟ ہم مثال دیتے ہیں جی, ہمارے نبی پاک انہوں نے صلی اللہ علیہ وسلم نے انہوں نے چار شادیاں کی. اس کام کے لیے تو ہم بڑے ریفرنس دیتے ہیں, یعنی عورتوں کو مظلوم ٹھہرانے کے لیے ذرا سی بد مزگی پیدا ہوئی تو جی بندے کو تو چار شادیوں کا حق حاصل ہے. اس چینل کے توسط سے ظاہر ایک بڑا صلاحی کام ہے, ماشاء اللہ آپ عالم دین ہے, معاشرے کی اصلاح ہونی چاہیے بھی کن لوگوں پہ واجب ہے کہ وہ چار شادیاں کر سکتے ہیں, یا ان کو بلکہ ڈسکریج کرنا چاہیے کہ ایک میاں بیوی رہ رہے ہیں, ذرا سی کوئی غلط فہمی پیدا ہوئی یا کوئی غلطی ہو گئی تو ماں باپ بھی کہتے ہیں نہیں جی میں اپنے پتر کی دوسری شادی کر دیں گی. یعنی یہ اس پہ آپ ذرا تھوڑا سا نا ایکسپلین کریں
جی
کہ معاشرے کی اصلاح ہوگی اس چینل کے طور سے, بڑے لوگ اصلاحی راستے پہ آئیں گے.
جی ٹھیک.
پہلا سوال جو کیا گیا تھا اس کے جواب میں میں نے یہ کہا تھا کہ یہ شادی کا ادارہ یا نکاح کا ادارہ یہ اصلاً اس لیے قائم کیا گیا ہے تاکہ ایک اچھی معاشرت میں بچے کی پرورش ہو, اچھی معاشرت میں آپ بڑھاپا گزاریں. یہ ہو ہی ایک میاں بیوی کے مابین تعلق سے سکتا. چنانچہ آپ دیکھیے کہ اللہ تعالیٰ نے جو انسان کی فطرت بنائی تو اس میں کیا کیا, یعنی آدم کو بنا کے چار حوا پیدا کی ان کے لیے, ایک ہی تھی نا, انہی سے اس کی ابتدا کی گئی. تو اس لیے ایک میاں بیوی سے صحیح گھر بنتا ہے, اعتماد کا تعلق پیدا ہوتا ہے, والدین کو حقیقی معاشرت میسر آتی ہے, بچوں کو بھی صحیح حفاظت میسر آتی ہے. یہی ہونا چاہیے. اچھا پھر اللہ تعالیٰ نے بڑے اصرار کے ساتھ یہ کہا ہے کہ عدل لازم ہے, یعنی عدل انصاف یہ ایسی چیز ہے کہ یہ کوئی آسان نہیں ہے کہ آپ فراہم کر سکیں, خاص طور پر گھریلو زندگی جس میں تعلقات روابط ایک ایک جملہ. آپ یہ دیکھیے دو بچے ہوتے ہیں نا آپ کے, تو آپ کسی موقع کے اوپر ایک محبت کا جملہ ایک بچے کے لیے کہہ دیجئے, دوسرے کا منہ بنا ہوا ہوتا ہے. یہ آسان کام نہیں ہے, اس میں معاشرت تہذیب عرف حالات ایک خوبصورت خاندان دسیوں چیزیں مل کر وہ ماحول بناتی ہیں جو ماحول بچے کو بھی حفاظت فراہم کرتا ہے اور ہمیں بھی سکون فراہم کرتا ہے جب ہم یہ کرتے ہیں. تو یہ ایک ہی میاں بیوی سے ٹھیک ہو سکتا ہے. اسلام کا صحیح نقطہ نظر یہ ہے کہ اسلام نے شریعت کے طور پر کوئی پابندی نہیں لگائی اس پر کہ آپ ایک سے زیادہ شادی نہ کریں, پابندی نہیں لگائی. صحیح بات یہ ہے, یعنی یہ بات ہی ٹھیک نہیں ہے کہ چار شادیوں کی اجازت دی گئی ہے. الٹ کر کے یہ کہیے کہ پابندی نہیں لگائی گئی. کیوں نہیں لگائی گئی؟ اس کی وجہ یہ ہے کہ ایسے حالات ہو سکتے ہیں کہ جن میں آپ کو ایک سے زیادہ شادی کرنی پڑے. آپ دیکھیے جو قدیم قبائلی تمدن تھا اس میں لوگوں کی ایک بہت بڑی مشکل یہ تھی کہ نہ کوئی پولیس ہے, نہ اس طرح کی معاشرت ہے, نہ اس طرح کی ریاست ہے. اس میں آپ نے اپنی حفاظت بھی خود ہی کرنی ہے اور اپنی عزت اپنے وقار اپنے مال کو بچانے کے لیے بھی آپ کو اپنی طاقت استعمال کرنی ہے. تو لوگ ایک سے زیادہ شادیاں کرتے تھے تاکہ اس کے نتیجے میں زیادہ اولاد ہو. قرآن مجید نے اس کا نقشہ کھینچا ہے کہ آدمی یہ سمجھتا تھا کہ وہ بنی نہ شہودا, یعنی میرے دائیں بائیں کوئی 10-12 لڑکے کھڑے ہوں گے تو تب میں قبیلے کے اندر سر اٹھا کے کھڑا ہو سکوں گا. یہ اس وقت کی ضرورت تھی. ایک ہی عورت تو زیادہ بچے نہیں پیدا کر سکتی تھی, تو زیادہ شادیاں لوگ کرنے لگ گئے. ایسی ضرورتیں آج بھی ہو سکتی ہیں, کل بھی ہو سکتی ہیں. آپ دیکھیں گے جس وقت دو جنگیں ہوئیں تو یورپ میں ایسی صورتحال پیدا ہو گئی کہ لوگوں کے پاس اس کے سوا کوئی راستہ ہی نہیں تھا. اللہ تعالیٰ انصاف کے تقاضے کہاں پورے ہوتے دیکھتے ہیں؟ ایک میاں بیوی کے ساتھ. معاشرت بنتی کیسے ہے؟ ایک میاں بیوی کے ذریعے سے. پرسکون گھر کیسے آباد ہوتا ہے؟ ایک میاں بیوی کے ذریعے سے. یہ بات تو طے ہے, لیکن اگر کوئی ضرورت پیش آ گئی ہے تو کیا شریعت پابندی لگا دیتی؟ بڑی مشکل پیدا ہو جاتی. آپ پابندی لگانا چاہیں جیسے کہ پاکستان میں قانون بنا یا ملیشیا میں یا کسی اور ملک میں بنا, آپ لگا سکتے ہیں. उसकी वजह क्या है? उसकी वजह यह है कि आप कानून बनाएंगे, कोई उसकी गलती सामने आएगी, कल को कानून तब्दील कर लेंगे। अल्लाह ताला पाबंदी लगा देते तो उस कानून में तब्दीली लानी मुमकिन ना रहती। तो हालात बदल सकते हैं, तमद्दुन बदल सकता है, तकाजे बदल सकते हैं, इसलिए पाबंदी नहीं लगाई गई। वो जो मसला बयान होता है हमारे यहाँ सूरह निसा का, उसमें वो बात ही नहीं कही गई सिरे से। उसमें ना तो एक से ज़्यादा शादियाँ ज़ेर बहस हैं, ना एक से ज़्यादा शादियों का कोई कानून बयान हो रहा है। ये तो हमेशा से आदम अलैहिस्सलाम के ज़माने से चला आ रहा है कि लोग एक से ज़्यादा शादी भी अपनी ज़रूरतों के तहत कर लेते थे। सैयदना इब्राहिम ने की, कम से कम दो के बारे में तो हमें मालूम ही है, और भी बाज़ लोग हैं जो करते रहे इस तरह शादियाँ। तो ये कबाइली तमद्दुन में उस ज़माने के हालात के लिहाज से लोग करते रहते हैं। आज ये मुश्किल हो गया बहुत। आप जानते हैं कि इससे पहले लोग 10-10, 12-12 बच्चे पैदा कर लेते थे, अब दो बच्चों की तालीम तरबियत भी मुश्किल होती चली जा रही है। तो ज़माने और हालात की तब्दीलियों से इन चीज़ों की बुनियाद पर भी आपके फ़ैसले मुख्तलिफ हो जाते हैं। तो शरीयत ने इसी वजह से इसमें मुदाखलत दी। वहाँ क्या हुआ? वहाँ ये हुआ कि यतीमों की परवरिश तेरे बैस आ गई, यानी जंगों के नतीजे में, ज़ाहिर है कि बदर हुई, फिर उसके बाद उहद हुई, तो जंगों के नतीजे में एक छोटी सी बस्ती में बहुत सी औरतें बेवा हो गई, उनके बच्चे भी थे। तो उस मौके के ऊपर तरगीब दी गई कि आप अगर शादियां तो आप करते ही हैं, कबायली माशरा था, तो आप एक से ज़्यादा शादियां करके इन यतीमों की परवरिश का सामान करें। उसमें भी अल्लाह ताला ने यह कहा कि अगर इंसाफ नहीं कर सकते तो अदराहे करम यतीमों के लिए भी ना करें। यानी वो ये बात है जो उस मौके के ऊपर कही गई है, वो कोई एक से ज़्यादा शादियाँ करने का लाइसेंस नहीं दिया गया। उस आयत का मतलब, उसका महल, उसका सियाक व सबाक बिल्कुल मुख्तलिफ है। ऐसे ही है कि जैसे एक जायज़ काम हो, किसी वक्त तूफान आ गया, कोई इस तरह की चीज़ आ गई, तो आप कहते हैं कि भाई स्कूलों के अंदर भी कैंप कायम कर दिए जाएँ, ये वो चीज़ है। तो इस वजह से ये नहीं कहना चाहिए कि चार शादियों की इजाज़त दी गई है, ये कहना चाहिए कि एक से ज़्यादा शादी पर शरीयत ने पाबंदी नहीं लगाई ताकि लोगों के लिए कोई मुश्किल ना पैदा हो जाए। लेकिन अल्लाह का पसंदीदा तरीका क्या है, अच्छा तरीका क्या है, किससे ये सारे अच्छे नतीजे निकलते हैं, वो एक मियां बीवी है। इसीलिए आदम और हव्वा से इब्तिदा की गई है। अल्लाह ताला ने चार नहीं पैदा किए, वरना अगर फितरत का तकाज़ा ये होता। मैंने देखा बाद अहले इल्म बहुत ज़ोर के साथ कहा करते थे कि ये मर्द की ज़रूरत है। तो सवाल ये है कि ये ज़रूरत आदम अलैहिस्सलाम के बारे में अल्लाह ताला को मालूम नहीं थी? ये बात ठीक नहीं है किसी तरह। रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के बारे में मैं आपसे अर्ज़ कर दूँ, मैं अगरचे इस मौजू पर बहुत गुफ्तगू कर चुका हूँ और ये गुफ्तगू शुरू हो गई तो ये प्रोग्राम उसकी नज़र हो जाएगा, लेकिन एक उसूली बात अर्ज़ कर दूँ, आपने अपनी ज़ाती और बशरी ज़रूरत के लिए एक ही शादी की।
बिल्कुल सही,
कभी दूसरी नहीं। जो शादियाँ हैं बाद में वो अल्लाह ताला के हुक्म पर, अल्लाह ताला ने दीनी मसाले के तहत हुक्म दिया है, ईमा किया है, जिम्मेदारी लगाई है, आपने तो इशार किया है उस मामले में एक जिम्मेदारी को पूरा करने के लिए। और इसमें भी मैं अर्ज़ कर दूँ कि मैंने इस पर बड़ा तफसीली आर्टिकल लिखा है, मेरी किताब मकामात में है, अजवाज मुतहरात के उनवान से, उसको पढ़ लीजिए तो आप पर यह वाजे होगा कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये बात बिल्कुल बेसोचे समझे कही जाती है, ऐसा नहीं हुआ बिल्कुल।
जी आप तमाम हजरात का जी बहुत शुक्रिया, जावेद साहब आपका बहुत शुक्रिया, आपने वक्त निकाला। नाज़रीन, हमने आज गुफ्तगू की इस्लाम में निकाह की अहमियत से मुतालिक, और कुछ बुनियादी बातें जो हैं उनको हमने आज डिस्कस किया। आज के हमारे इस प्रोग्राम का वक्त ख़त्म हुआ चाहता है, ताहम ये टॉपिक अभी ख़त्म नहीं हुआ। अगले एपिसोड में हम इंशाअल्लाह ताला इसी की कंटिन्यूएशन में एक दूसरा प्रोग्राम करेंगे। अगले प्रोग्राम तक के लिए डॉक्टर ज़ुबैर अहमद को इजाज़त दीजिए। अल्लाह हाफ़िज़।